سزا آ جاتی ہے. چنانکہ ابن جوزی رحمت اللہ علیہ نے تلبیس ابلیس کتاب میں یہ لکھا ہے کہ ایک حافظ قرآن شخص تھا, بد نظری کی, بد نظری ایک مرتبہ کرنے کی وجہ سے وہ شخص بالکل قرآن مجید بھول گیا, ایک مرتبہ بد نظری کرنے کی وجہ سے. اور دوسرا واقعہ انہوں نے لکھا ہے, ایک مؤذن تھا, اذان دینے منارے پہ چڑھا, ہمسائے کی طرف نظر پڑی, بس دل میں ایسا جوش اٹھا کہ اس عورت کے ساتھ, لڑکی کے ساتھ اس کو بہت عشق ہو گیا. نیچے اترا, پتہ کیا یہ کون ہے, انہوں کا کرایہ دار ہیں اور ہم عیسائی لوگ ہیں. کہنے لگا کہ میں شادی کرنا چاہتا ہوں, جو چھت پہ تھی وہ تمہاری بیٹی تھی, اس نے کہا ہاں کہ شادی کر دو. اس نے کہا ہم شادی کرنے کو تیار ہیں, ہماری شرط ہے کہ جو ہمارے دین پر ہوگا ہم اس کے ساتھ شادی کریں گے. اب اس کے دل میں یہ خیال آیا کہ شادی کر لیتا ہوں, بعد میں پھر مسلمان ہو جاؤں گا. کہنے لگا ہاں میں عیسائی ہو جاتا ہوں. اس نے کہا آئیے. یہ جو سیڑھیاں چڑھنے لگا تو سیڑھیوں سے پاؤں پھسلا, گردن کے بل گرا اور وہیں اسے موت آ گئی. نہ ادھر کے رہے نہ ادھر کے رہے, نہ خدا ہی ملا نہ وصال صنم, ایمان سے محروم. تو ابن جوزی رحمت اللہ علیہ اپنی کتاب میں لکھتے ہیں کہ بد نظری کا ایک عذاب یہ بھی ہوتا ہے کہ اکثر ایسے لوگوں کو موت کے وقت اللہ تعالیٰ کلمے سے محروم کر دیتے ہیں. مجھے اس پر بڑا تعجب رہا, بہت عرصہ ذہن سے یہ خیال نکلتا ہی نہیں تھا کہ یا اللہ اور بھی بڑے بڑے گناہ ہیں, مگر ان گناہوں پر یہ سزا تو کہیں نہیں بتائی گئی کہ خاتمہ برا ہو جاتا ہے, اس گناہ پر ایسا کیوں ہے. تو بڑے عرصے کے بعد مشائخ کی صحبت کی برکت سے اللہ تعالی نے یہ بات سمجھائی کہ اصل میں یہ ایسا گناہ ہے جس میں اللہ رب العزت کی غیرت کا معاملہ ہے. اللہ تعالیٰ چاہتے ہیں بندے مجھ سے محبت کر, مجھے محبوب بنا, تو اپنے دل میں مجھے بسا, تو میرے لیے اداس ہو, تو میرے ساتھ محبت کرے. جب اللہ کی بجائے یہ انسان محبت اور شہوت کی نظر غیر محرم پر ڈال رہا ہوتا ہے, پھر اللہ رب العزت کو غیرت آتی ہے. اس غیرت کی وجہ سے کبھی کبھی اللہ تعالیٰ بندے کو اپنے دربار سے دھتکار دیا کرتے ہیں. اس لیے آپ دیکھیں گھر میں بیوی کو کھانے کی تنگی, کپڑے کی تنگی اور چیزوں کی تنگی آرام سے برداشت کرتی رہتی ہے, مگر بیوی کے سامنے مرد کسی غیر عورت کو دیکھ کے پھر دیکھے حشر کیا ہوتا ہے. بیوی کہے گی نہیں سب کچھ برداشت کر سکتی ہوں, یہ نہیں میں برداشت کر سکتی. یہی اللہ رب العزت کا معاملہ. نبی علیہ السلام نے فرمایا انا اغیر الناس واللہ اغیر منی, میں انسانوں میں سب سے زیادہ غیرت مند ہوں, اللہ رب العزت مجھ سے بھی زیادہ غیرت مند ہے. تو یہ جو نظریں ڈالتے ہیں نا حوث کی, چاہت کی, محبت کی, یہ نظریں کبھی کبھی اللہ رب العزت کی طرف سے خفا ہونے کا سبب بن جاتے ہیں. وہ خفا ہو جاتے ہیں. اب جب وہ خفا ہو جاتے ہیں پھر بندے کا انجام برا ہو جاتا ہے. اس لیے اپنی نظر کو غیر محرم سے بچانا. اس شہوت سے بچنے کے لیے بہت احتیاطوں کرنے کی ضرورت ہے. مثال کے طور پر نوجوانوں کو چاہیے کہ وہ فارغ نہ رہیں. کہتے ہیں نا آئیڈل مین برین از ڈیولز ورک شاپ, کہ جو فارغ بندہ ہوتا ہے اس کا دماغ شیطان کی ورک شاپ ہوتا ہے. یہی آپ, میرے پاس ایک نوجوان آیا, مجھے کہنے لگا کہ حضرت میں آپ کو اپنی حالت کیا عرض کروں, میں نماز بھی پڑھ رہا تھا, زنا کرنے کا پروگرام بھی بنا رہا تھا. نوجوان یہ بات کہہ رہا ہے. تو ایک تو فارغ نہ رہیں, اپنے آپ کو کام میں مصروف رکھیں, بچوں کو بھی مصروف رکھیں. دوسرا, کبھی بھی اگر نوجوان فارغ ہوں تو ان کو تنہائی میں نہ رہنے دیں. ये जो आजकल हमने अपने कमरों अपने घरों में ये मेरे बेटे का कमरा, ये बेटी का कमरा, और बच्चे सारा दिन कुंडी लगा के अकेले, आपको क्या पता कुंडी लगा के वो वक्त कैसे गुजार रहा है, टीवी देख रहा है, कंप्यूटर पे इंटरनेट देख रहा है, किसी के साथ चैटिंग कर रहा है, फोन के बातें कर रहा है, क्या उसका हाल पता ही नहीं। तो नौजवान बच्चों को अलग अलग कमरे अव्वल तो देना, दो भाइयों को ठहराएं, दो बहनों को, इस तरह करें, और उनको भी कहें कि कुंडी नहीं लगा सकते, और साथ ये भी कहें कि बेटे के कमरे में जब चाहे बाप हल्का दरवाजा खटखटा के जा सकता है, और बेटी के कमरे में जब चाहे मां हल्का दरवाजा खटखटा के जा सकती है। नौजवानों के कमरे ऐसे होने चाहिए, बच्चों के कमरे में बाप जा सके, बेटी के कमरे में मां जा सके, फिर ये सीधे रहेंगे। हम तो इनको खुद मुहैया कर देते हैं माहौल, और आजकल तो ये जो प्रीपेड सिस्टम है इसमें तो टेलीफोन पर किसी ने नंबर लिखवा दिया, क्रेडिट 10 घंटों का आ गया, बाप से मांगने ही पड़ता, क्या जरूरत है अब्बू से मांगने की, जिसने बात करनी है वो क्रेडिट का नंबर दे देता है, ये डाल लो इसमें क्रेडिट 10 घंटे। और टेलीफोन कंपनियों ने भी इसीलिए अपना स्लोगन बना लिया, करो बात सारी रात, ये स्लोगन है कंपनियों का, उनको पता है कि नौजवान करते क्या है, सुबह उठते हैं आंखों में नींद होती है, मां को तरस आ रही होती है, मेरी बेटी बेचारी सारी रात पढ़ती रही, इम्तिहान की बड़ी फिक्र लगी हुई है। तो एक तो नौजवानों को फारिग न रहने दें, दूसरा तन्हाई में अकेले न रहने दें, बगैर नींद आए इनको बिस्तर पर न जाने दें, उस वक्त बिस्तर पे जाएं, ये बातें बच्चों को समझानी चाहिए। हर वक्त डंडा लेके कोई नहीं बैठ सकता, आदत ऐसी डाले कि जब बच्चे को नींद आ रही हो, वो गिर रहा हो नींद से, तब बिस्तर पे जाए और सो जाए, बस ऐसे वक्त में जाए जब उसको बिस्तर पे बैठना तो याद हो, ये याद ना हो कि मैंने तकिए पे सर पहले रखा था या नींद पहले आई थी। इसी तरह बच्चों को बैतुल खला में जरूरत से ज्यादा देर लगाना, इस पर मां बाप को नजर रखनी चाहिए। एक टाइम है नहाने का, फारिग होने का, जाएं बच्चे और उसमें फारिग हो के जरूरत से ना आके बाहर आए। जब जरूरत से ज्यादा टाइम वहां लगना शुरू हो जाता है तो इसका मतलब है कि शैतान को फिर वहां पर उस बच्चे से गुनाह करवाने का मौका मिल जाता है। बच्चों में फोहश मजाक की आदत को खत्म करें, हंसी मजाक ठीक है मगर फोहश मजाक करना यह भी इंसान के जज्बात को भड़का देता है, और नौजवानों को देखा तो वो तो करते ही फोहश मजाक हैं एक दूसरे के साथ, ये चीज इंसान के लिए बहुत ज्यादा नुकसानदेह। और कभी कभी बच्चों को जलती आग की तरफ इशारा करके सबक भी दें कि बेटो जरा इस आग में उंगली डाल के तो देखो, कर सकते हो उंगली को वहां, कहेगा नहीं अम्मी उंगली जलती है, तो बेटे अगर दुनिया की इस आग में उंगली जलती है तो जो आग इससे 70 गुना ज्यादा सख्त होगी उसमें कयामत के दिन डाले जाओगे तो क्या हाल होगा। दुनिया की आग से इबरत, बचाएं बच्चों को कि हम तो दुनिया में दो बंदों के सामने की जिल्लत बर्दाश्त नहीं कर सकते, कयामत के दिन सारी मखलूक के सामने की जिल्लत हम कैसे बर्दाश्त कर सकें। तो बच्चों में खुदा खौफी पैदा करें, नेकी और उसकी नसीहत करते रहें, और चंद एहतियातें जारी रखें, वक्त पे बच्चों की शादियां कर दें, आप देखें कि घरों के माहौल से जिना और उसके मुतअल्लिका गुनाह ये ऑलमोस्ट खत्म ही हो जाएंगे, पाकीजा माहौल हो जाएगा। जो बरकतें रुकी होती हैं ना घरों में, वो इन वजूहात की वजह, छुपे गुनाहों की वजह से रुकी होती हैं। وہ برکتیں آنی شروع ہو جائیں گی، آپس میں محبتیں، الفتیں، گھر کے بچے ماں باپ کے فرما بردار، اللہ کے بھی اطاعت گزار، الحمدللہ گھر جنت کا ماحول دکھانے لگ جائے گا. یہ ایک ایسا گناہ ہے شہوت سے جو انسان کرتا ہے زنا، کہ جس کے اثرات آئندہ بھی انسان کی نسل پہ مرتب ہوتے ہیں. چنانچہ امام شافعی رحمت اللہ علیہ نے یہ بات لکھی، اشعار لکھے اس کے اوپر، وہ فرماتے ہیں کہ زنا کا قصاص ہوتا ہے. قصاص سے کیا مراد؟ کہ جو بندہ زنا کرتا ہے، اب اگر وہ توبہ نہ کرے تو اس کے گھر کی کسی نہ کسی عورت کے ساتھ زنا کیا جائے گا. سنیے حدیث پاک کا مفہوم. ایک صحابی آئے، عرض کیا، اے اللہ کے پیارے حبیب صلی اللہ علیہ وسلم، مجھے اپنی بیوی کے بارے میں خواہ مخواہ ذہن میں شک آتا ہے. نبی علیہ السلام نے فرمایا کہ تم اگر دوسروں کی عورتوں کے ساتھ پرہیزگاری کا معاملہ کرو گے، لوگ تمہاری عورتوں کے ساتھ پرہیزگاری کا معاملہ کریں گے. تم دوسروں کے بارے میں پرہیزگار بن جاؤ، اللہ تعالیٰ لوگوں کی نگاہیں تمہارے عورتوں سے ہٹا دیں گے. اور فرمایا کہ جو شخص زنا کرے گا اور توبہ بھی نہیں کرے گا، نبی علیہ السلام نے فرمایا اس کے گھر کی عورت سے زنا ہوگا، بلکہ حدیث کا اگلا حصہ کیا، کہ اگر نہ ہوا تو اس کے